कार्यक्रम नेक डबलीमा यहाँलाई हार्दिक स्वागत गर्दछु। म श्रीधर उपाध्याय। कार्यक्रम नेक डबली यहाँले हरेक शनिबार यसै समयमा सुन्न सक्नुहुनेछ। यो कार्यक्रम यहाँले इन्टरनेट अनलाइनमा www.vijayfm.org.np लगन गरी पनि सुन्न सक्नुहुनेछ। यो गैंडाकोट नगरपालिकाको कार्यालय न्यायिक समितिको सहयोगमा उत्पादित कार्यक्रम हो। यस कार्यक्रममा हामी न्यायिक पक्षका विविध पक्षमाथि चर्चा परिचर्चा गर्नेछौ। न्यायमा आधारित समतामूलक समाज निर्माणका लागि संचार अभियानको रूपमा रहेको न्यायिक डबली कार्यक्रमको आजको अङ्कमा प्रस्तुत गर्नेछौ। न्यायिक समितिमा कसरी उजुरी दिने, एक स्थलगत रिपोर्ट।
गराउँदा कुनै केही फिस लाग्ने अथवा कुनै दस्तुर लिने अथवा कुनै केही टिकट टाँस्न पर्ने कुनै झमेला रहन्छ र उहाँहरूले दर्ता गराएको केही दिनपछि फेरि वडालाई नै चाहिँ राखेर उहाँको चाहिँ दुई चारजना मान्छेहरू राखी त्यो मेरो विपक्षीसँग बातचित गराई हामी दुवैको चित्त बुझ्ने गरी मिलाइदिनु भयो।
न्यायिक समितिको अधिकार अन्तर्गतको निरूपण अधिकार भनेको के हो, न्यायिक समिति संयोजक कैंडाकोट उपप्रमुख विष्णु कुमारी कणेलसँग गरिएको कुराकानी र अन्त्यमा प्रसारण गर्नेछौ नियमित स्तम्भ कानूनी कुरा।
यो नागरिकतालाई लिएर गरिएका जुन कुनै पनि घटना वा क्रियाकलापहरू जुन छन् ती सबै चाहिँ यौनजन्य अपराध अन्तर्गत चाहिँ पर्नु सक्छ। विशेष गरी यौनजन्य हिंसामा एउटा पहिला मुलुकिन चेलीबेटी छन् ऐन, त्यसपछि घरेलु हिंसा लगायतका ऐनहरू थिए, अहिले घरेलु हिंसा लगायतको ऐन चाहिँ छ र अरू ऐनहरूलाई चाहिँ समेटेर अहिले फौजदारी कार्यविधि फौजदारी संहिता र फौजदारी कार्य
गैंडाकोट नगरपालिकामा न्यायिक समिति गठन भएको छ। सो समितिले मेलमिलाप र निरूपणका कार्यहरू गरिरहेको छ। न्यायिक समितिमा नगरवासीले आफूले अन्यायमा परेको महसुस गरेमा उजुरी दिन सक्नेछन्। नगर वा गाउँपालिकाका उपाध्यक्ष वा उपप्रमुख न्यायिक समितिको संयोजक रहने प्रावधान पनि छ। आज हामीले न्यायिक डबलीमा न्यायिक समितिमा नगरवासी कसरी जान सक्छन्, निवेदन दर्ता र उजुरीका लागि के कस्तो व्यवस्था रहेको छ, यो बारेमा एक रिपोर्ट प्रस्तुत गर्दैछौ।
यति बेला हामी गैंडाकोट नगरपालिकाको न्यायिक कार्यकक्षमा रहेका छौँ। गैंडाकोट नगरपालिकामा न्यायिक समितिमा निवेदन के कसरी दर्ता गर्न सकिन्छ, निवेदन दर्ताको प्रक्रिया के रहेको छ, यिनै विषयमा रहेर हामीले आज कुराकानी गर्नेछौँ। निवेदन दर्ता गर्न आउनुभएका केही व्यक्तिहरूसँग पनि कुराकानी गर्नेछौँ। यति बेला मेरो नजिकै एकजना बुवा हुनुहुन्छ। नमस्कार बुवा।
नमस्कार।
तपाईँको नाम?
मेरो नाम नन्दराम कणेल र म यहाँ 16 नम्बर चोकदेखि।
तपाईँले न्यायिक समितिमा निवेदन दर्ता गर्नुभयो, के कसरी दर्ता गर्नु पर्दो रहेछ, के कस्तो प्रक्रिया रहेछ?
यहाँ प्रक्रिया त त्यति खासै मैले धाउ मानिनँ, म त्यहाँ एकजनासँग मेरो केही भनाभन भएको थियो, त्यस विषयमा म उतै लेखेको थिएँ उही वडामा दिन्छु भनेर, अनि वडा अध्यक्षज्यूले नगरपालिका दिने भन्नुभयो, अनि त्यो उहाँ सम्बोधन गरेर लेखेको त्यो सम्बोधन बदलेर मैले बाहिरै ल्याएर चाहिँ यहाँ दर्ता गराएँ। दर्ता गराउँदा कुनै केही फिस लाग्ने अथवा कुनै दस्तुर लिने अथवा कुनै केही टिकट टाँस्न पर्ने कुनै झमेला रहन्छ र उहाँहरूले दर्ता गराएको केही दिनपछि फेरि वडालाई नै चाहिँ राखेर उहाँको चाहिँ दुई चारजना मान्छेहरू राखी त्यो मेरो विपक्षीसँग बातचित गराई हामी दुवैको चित्त बुझ्ने गरी मिलाइदिनु भयो र ठिक छ, न्यायिक समितिबाट मिलेको सबभन्दा राम्रो गाउँठाउँमा भएको कुरा। सकभर त हामी आफै उही मिल्न पाएको भए झन् राम्रो हुन्थ्यो, त्यही पनि अलि चित्त नबुझेर यहाँसम्म आइयो, यहाँ आएर पनि हामीलाई दुःख भएन, सजिलै चाहिँ तरिकाले मिलाइदिनु भयो। अनि मेरो आसपासमा कसैले मलाई सोझिहाल्यो भने त अहिले त निकायहरू धेरै छन्, जस्तै अहिले चाहिँ यहाँ न्यायिक समिति छ, यहाँ आउँदा खर्च लागेन, पहिला त अब टाढा पनि भएन, ज्यादा ज्यादा हामीलाई लाग्ने त्यही 50-60 रुपियाँ आउँदा जाँदा गाडी भाडा हो, त्योभन्दा बढ्ता चाहिँ केही लाग्ने जस्तो मैले मानिनँ, र कसैले अन्यायमै पर्यो भन्यो भने त्यहाँ जाऊ न त, यो ठाउँ छ, त्यहाँ गएपछि तिम्रो पो गल्ती छ कि उनको पो गल्ती छ, त्यहाँबाट हेरिदिनुहुन्छ नि भनेर म त्यो भन्न सक्छु।
यहाँ निवेदन दर्ता गर्न आउनुभएका व्यक्तिहरूले पनि निवेदन दर्ताको लागि सहज वातावरण न्यायिक समितिले निर्माण गरेको बताउनु भएको छ र अन्यायमा परेका व्यक्तिहरूले चित्त नबुझेका कुराहरू र पक्ष विपक्षका कुराहरूलाई ल्याएर पनि न्यायिक समितिमा उजुरी गर्न सक्नुहुनेछ अथवा भन्न सक्नुहुनेछ, निवेदन दर्ता गर्न सक्नुहुनेछ सहज तरिकाले। त्यति बेला हामीसँग हाम्रो नजिकै हुनुहुन्छ मेलमिलाप सहजकर्ता गीता न्युरे सापकोटा हुनुहुन्छ। निवेदन दिने प्रक्रिया चाहिँ के छ न्यायिक समितिमा?
हामीले चाहिँ यो निवेदन दर्ता गर्छौँ होइन, दर्ता गरेपछि अनि यहाँ जुन यो फर्मेट दिएको छ यो फर्मेट अनुसार के खोजेको छ त्यही सबै भरेर हामीले चाहिँ उहाँको निवेदन सहित यसलाई टास गरेर वार्डमा चाहिँ फोटोकपी गरेर हामीले फोटोकपी सहित पठाउँछौँ। हामीले चाहिँ निवेदन ल्याउनु पर्यो, निवेदन सँगसँगै आफ्नो नागरिकताको फोटोकपी ल्याउनुहुन्छ र अनि हामीले सकभर भ्याएसम्म हामीले यहीँ नै नगरपालिकामै फोटोकपी गरेर राखिदिन्छौँ, नत्र भने उहाँहरू आफै बाहिर फोटोकपी गरेर ल्याउनुहुन्छ। ए परमार त अब हामीलाई दुवै पक्षलाई राखेर रा, मेलमिलाप गराउने बातमासम्म लान्छौँ। यदि मेलमिलाप हुन सकेन भने ल उसको देख्ने यो अर्को व्यक्ति छ भनेर अनि त्यसरी बल्ल पछि झिकाउने हो उहाँ परमार। निवेदन दिने प्रक्रिया त हाम्रो यो न्यायिक समितिमा के छ भने सबभन्दा पहिला हाम्रो वार्डमा निवेदन बुझाउनुहुन्छ। वार्डमा निवेदन बुझाएपछि हामीले दर्ता गर्नका लागि वार्डबाट सिफारिस गरेर यहाँ नगरपालिकामा न्यायिक समितिमा पठाउनुहुन्छ। न्यायिक समितिमा पठाइसकेपछि अनि न्यायिक समितिको हाम्रो हप्ताको एकचोटि मिटिङ बस्नुहुन्छ र उहाँहरूले फेरि यो निवेदन वार्डमा पठाउनलाई सिफारिस गर्नुहुन्छ र मैले चाहिँ फेरि वार्डमा पठाउँछु। वार्डमा पठाएपछि वार्ड अध्यक्षको संयोजकत्वमा त्यहाँ मेलमिलाप गराउनुहुन्छ। यदि मेलमिलाप गराउन सक्नु भएन भने फेरि नै न्यायिक समितिमा पठाउनुहुन्छ र न्यायिक समितिमा बसेर छलफल गर्नुहुन्छ। सकभर आफै निवेदन लेख्न सक्नुहुन्छ भने त हामीले उहाँहरूलाई लेख्न र ल्याउनुहोस् निवेदन भन्छौँ, होइन? यदि निवेदनै लेख्न सक्नुहुन्न अब लेखिदिनुहोस् भन्नुभएछ भने हामीले समय मिलेसम्म हामी लेखिदिन्छौँ, होइन? र यो सबै आफ्ना कुराहरू खुलाएर लेख्नुहोस् है निवेदनमा भनेर हामीले उहाँहरूलाई सम्झाएर पठाउँछौँ। अनि पछि चाहिँ हामीले बाहिर हामीले यो निवेदन लेख्न पठाउँदाखेरि हामीले दस्तुर पनि तोकेको छ नगरपालिकाले, एउटा निवेदन लेखे बापत 25 रुपियाँ भन्दा लिन नपाउने भनेर लेखे भनेर तोकेको छ र उहाँहरूले बाहिर निवेदन लेखेर ल्याउनुहुन्छ, ल्याएर हामीले यहाँ दर्ता गर्छौँ र अनि हामी त्यही प्रक्रियामा जान्छौँ। निवेदन लिएर आइसके चाहिँ हामीले यहाँ सहज वातावरण बनाउँछौँ कि छुट्टै राख्छौँ, बन्द कोठामा राख्छौँ। उहाँहरूले भनेका कुराहरूलाई बाहिर हामीले जान दिँदैनौँ, होइन? नदिएपछि उहाँहरूले चाहिँ आफ्ना कुराहरू नडराइकन नहिचकिचाइकन यो बन्द कोठामा छौँ हामी भन्दा अन्त यो कुराहरू जाँदैन भनेर उहाँका भित्री मन साए कुराहरू खोज्दै गएपछि आफ्नो मनमा लागेका पीडाहरू चाहिँ सबै व्यक्त गर्नुहुन्छ। एकदमै सहज छ किन भन्दाखेरि आफ्ना निवेदनहरू ल्याउनुहुन्छ, खुसी साथ आउनुहुन्छ, हामीसँग आउँदा त खुसी साथ आउनुहुन्छ, ल न म्याडम यस्तो पर्यो भन्नुहुन्छ, अनि हामीले दुवैजनालाई जित जितको अवस्थामा पुरा बनाएर पठाएका छौँ।
न्यायिक समितिमा के कसरी निवेदन दर्ता गर्न सकिन्छ यिनै विषयमा रहेर आज हामीले कुराकानी गरिरहेका छौँ। यति बेला न्यायिक समिति सचिवालयका कर्मचारी ईश्वरी आचार्य सर हुनुहुन्छ हामीसँग। सर, यो न्यायिक समितिमा निवेदन दर्ताका कुराहरू गरिरहेका छौँ, कसरी निवेदन दर्ता गर्न सकिन्छ?
स्थानीय सरकार सञ्चालन ऐन 2074 स्थानीय निकायमा पनि न्यायिक कार्य गर्नको लागि साधारण अर्थमा जनताहरूलाई अदालतसम्म झमेलामा फस्न नपरोस्, अदालतसम्म दुःख पाउन नपरोस् भन्ने उद्देश्यले न्यायिक कार्य सम्बन्धी व्यवस्था गरेको छ र न्यायिक सम्बन्धी कार्य अनुसार स्थानीय सरकार सञ्चालन ऐनको दफा 46 न्यायिक समिति र दफा 47 न्यायिक समितिको अधिकार क्षेत्रको व्यवस्था गरेको छ र सो अधिकार क्षेत्रले दिएको अधिकार क्षेत्राधिकारसँग सम्बन्धित विषयवस्तुहरूलाई न्यायिक समितिले हेर्ने गर्दछ र सो सम्बन्धमा मैले यहाँलाई के निवेदन गर्न चाहे भने त्यसमा दफा 47 एक र दुई गरेर दफा 47 एक अनुसार चाहिँ 12 अधिकार क्षेत्र जुन चाहिँ न्यायिक समितिले निरूपण गर्न सक्छ र त्यसै गरी दुईमा उल्लेख भए बमोजिम 11 आपसी समझदारीमा मेलमिलाप कायम गराउन सक्छ र यसैभित्रका अधिकार क्षेत्रभित्रका विषयवस्तु उपर उजुरी पर्न आयो भने त्यसलाई हामीले दर्ता गर्छौँ र अहिलेसम्मको हाम्रो प्र्याक्टिस के भने अब न्याय कोही पनि अन्यायमा पर्न नपरोस् भन्ने उद्देश्यले यो न्यायिक समितिले के गर्छ भने निशुल्क रूपमा नै अहिलेसम्म हाम्रा सेवाग्राहीहरूलाई आफ्नो क्षेत्राधिकारभित्र रहेर सेवा उपलब्ध गरिएको बेहोरा यहाँहरू समक्ष राख्न चाहन्छु।
न्यायिक समितिको बारेमा आज हामीले निवेदन के कसरी दर्ता गर्न सकिन्छ, निवेदन दर्ताको प्रक्रिया के रहेको छ र न्यायिक समितिमा कतिको सहज असहज छ भन्ने विषयमा कुराकानी गर्यो। न्यायिक समितिमा पछिल्लो समयमा निवेदन दिने र कम भएका छन्। समाजमा र मेलमिलाप र समझदारीका कुराहरू भइरहेको हुँदा यी घटनाहरू कम भएको न्यायिक समितिको बुझाइ पनि रहेको छ। 2074-75 र 75-76 संख्या भन्दा अहिले 76-77 तीन महिनाको अवधिमा गैंडाकोट नगरपालिकामा 18 निवेदन परेका छन् र केही निवेदनमा कामहरू अगाडि बढिरहेको पनि न्यायिक समितिको बुझाइ रहेको छ। यदि तपाईँ अन्यायमा पर्नु भएको छ र तपाईँलाई पनि कहाँ गएर आफ्ना कुराहरू राख्न सकिन्छ भन्ने कुरामा दोधारमा हुनुहुन्छ भने तपाईँ गैंडाकोट नगरपालिकाको न्यायिक समितिमा सम्पर्क गर्न सक्नुहुनेछ।
सामुदायिक रेडियो विजय एफएम 101.6 अहिले यहाँले न्यायिक डबली कार्यक्रम सुनिरहनु भएको छ। भर्खर यहाँले गैंडाकोट नगरपालिकाभित्र रहेको न्यायिक समितिमा कसरी निवेदन दिन सकिन्छ भन्ने बारेमा तयार पारिएको स्थलगत रिपोर्ट सुन्नुभयो सहकर्मी माया कणेलबाट। यो स्थलगत रिपोर्ट सुनेपछि हामीले नगर उपप्रमुख एवं न्यायिक समिति संयोजक विष्णु कुमारी कणेललाई आज पनि स्टुडियोमा निम्ताएका छौं। स्थानीय सरकार सञ्चालन ऐन 2074 दफा 47(1) र (2) अध्ययन गर्दा न्यायिक समितिलाई दुई प्रकारले न्याय निरूपण गर्ने अधिकार प्रदान गरेको छ। एक, विवाद वा मुद्दाको सुनवाई गरी निरूपण गर्ने अधिकार। दुई, मेलमिलाप वा मिलापत्रको माध्यमबाट मात्र विवाद निरूपण गर्ने अधिकार। आज हामीले न्यायिक समितिको विवाद निरूपण गर्ने अधिकार के हो त यस विषयमा कुराकानी गर्दैछौ। न्यायिक समितिको प्रमुख एवं उपप्रमुखज्यू हामीसँग हुनुहुन्छ। उपप्रमुखज्यू, यो विवाद निरूपण गर्ने अधिकार भनेको चाहिँ कस्तो अधिकार हो?
यो विवाद निरूपण गर्ने अधिकार भनेको एउटा फरक खालको अधिकार जस्तो हामीले महसुस गरेका छौँ। यसलाई हामीले फैसला गर्ने अधिकारको रूपमा लिएका छौँ। न्यायिक समितिले यो मुद्दा हेर्दै गर्दाखेरि यो विषयमा टक्कै आफ्नो निर्णय दिन सक्ने खालको अधिकार यो अधिकार हो। यसलाई चाहिँ मेलमिलापको माध्यमबाट जानु पर्दैन भन्ने खालको अधिकार छ। र यसमा पनि हामीले के गरेका छौँ भने यो हामीले समुदायमा देख्दाखेरि यो विवादमा चाहिँ यो हुनुपर्ने हो तर यो भयो भन्ने खालको त्यस्तो त्यो ठ्याक्कै निर्णय गर्ने मिल्ने खालको अधिकारहरू हुन्छन्। तपाईँले यो चाहिँ गर्नु हुँदैन, तपाईँले यो गर्नु पर्थ्यो भन्ने खालको त्यस्तो खालकोमा चाहिँ विवाद फैसला गर्ने अधिकार भनेर हामीलाई चाहिँ 12 अधिकार बुदागत रूपमा 13 भए पनि
जस्तो निरूपण गर्नुपर्ने ती 12 अधिकारहरू चाहिँ के हुन् विषयगत रूपमा?
अब विषयगत रूपमा हेर्दाखेरि यो 12 अधिकारमा चाहिँ हामीलाई के दिएको छ भने एकमा छ आली धुर बाँध पैनी कुलो वा पानी घट्टको बाँडफाँड तथा उपयोग सम्बन्धमा एउटा छ र अर्को चाहिँ अर्काको बाली नोक्सानी गरेको भन्ने छ। अर्को त्यस्तै गरेर चरन घाँस दाउरा सम्बन्धी छ र अर्को चाहिँ ज्याला मजदुरी नदिएको छ। त्यस्तै घरपालुवा पशु पक्षी हराएको वा पाएको भन्ने छ। ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको, त्यस्तै गरी नाबालक छोराछोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लाउन वा शिक्षा दीक्षा नदिएको, वार्षिक 25 लाख रुपियाँसम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी छ, अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको, आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झरेको, सधियाराको जग्गातर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नुपर्ने परिमाणको जग्गा नछोडी बनाएको, कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वकालदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो वस्तुभाव निकाल्ने निकास, वस्तुभाव चराउने चौर, कुलो नहर, पोखरी, पार्टी पौवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको प्रयोग गर्न नदिएको वा बाधा पुर्याएको, यी विभिन्न 12 बुदामा हामीले फैसला गर्न सक्छौँ, निर्णय दिन सक्छौँ। हामीले नगरपालिकामा एउटा फैसला गर्ने न्यायिक कक्ष पनि हामीले तयार गरेका छौँ। त्यहाँबाट फैसला गरेर निर्णय दिन सकिने अधिकारभित्र यी अधिकारहरू पर्दछन्। तापनि हामीले अझ अहिले के अभ्यास हामीले गरिरहेका छौँ भने हामीलाई स्थानीय सरकार सञ्चालन ऐनले यो अधिकार प्रदान गर्दा गर्दै पनि हामीले एउटै समुदायमा बस्ने सधियारा छरछिमेकीको मनमा कतै त्यो भावनालाई कुण्ठित हुन नदिनका लागि हामीले मेलमिलापकै प्रयासबाट चाहिँ त्यो फैसलाको कुरालाई हामीले न्यायिक समितिले यसरी फैसला नै गर्यो भन्ने तरिकाले नगइकन मिलाएर नै अब अर्को पक्षलाई असर नपर्ने गरी उहाँलाई खुसी नै बनाएर पठाउनका लागि हामी प्रयासरत छौँ।
जस्तो पहिलो त मेलमिलापबाट नै विवादलाई टुङ्ग्याउँ भनेको छ र यो नभएको खण्डमा सुनवाई प्रक्रियाबाट निरूपण गर भनेको छ। यो निरूपणको आधार चाहिँ के हुन्छ? विवाद चाहिँ मेलमिलापबाट टुङ्ग्याउन नसकेको खण्डमा सुनवाई प्रक्रियाबाट निरूपण गर भनेको छ।
अब यसमा चाहिँ हामीले निवेदन आइसकेपछि दुवै पक्षका जब पक्षले निवेदन दिन्छ अनि अर्को पक्षलाई तपाईँका प्रमाणहरू के छन् यो सम्बन्धमा तपाईँको प्रमाणसहित न्यायिक समितिमा उपस्थित हुनुहोस् भनेर हामीले उहाँलाई चाहिँ जानकारी गराउँछौँ। दुवै पक्षको प्रमाण हेरिसकेपछि र त्यो प्रमाणिक आधारमा पनि कानुन त पनि जानुपर्ने हुन्छ, केही कुराहरू अब यो कानुनविदहरूसँग सरसल्लाह गर्नुपर्ने पनि हुनसक्छ र त्यो प्रमाणका आधारमा हामीले हेर्दै गर्दाखेरि उहाँलाई तपाईँको यो प्रमाणहरूका आधारहरूले हेर्दाखेरि यो गर्नुपर्ने देखिन्छ भनेर धेरै प्रयासहरू हामीले गर्छौँ र उहाँहरूलाई अहिलेसम्म हामीले फैसला नै गरेर टुङ्ग्याएको अवस्था चाहिँ कुनै केस पनि हाम्रो रहेको छैन र केही केही केसहरू चाहिँ अदालत जानुभएको छ उहाँलाई चित्त नबुझेर। हामी कसरी चलिरहेका छौँ भने हामीलाई अधिकार त दिएको छ तर यो अधिकार प्रयोग गर्दै गर्दाखेरि समाजमा अलिकति नराम्रो वातावरण, समुदायमा छरछिमेकमा आँटा सन्धियारासँग उनको हिजोको सम्बन्ध स्थापना कायम गर्नका लागि यो निर्णय नै गर्ने प्रक्रियाले अलिकति अप्ठ्यारो पार्छ कि भन्ने हिसाबले हामीले मेलमिलापको माध्यमबाट नै अगाडि बढेका छौँ। तर उहाँहरू चित्त नबुझ्ने अवस्था भयो भने सोझै अदालत जानुभएका केही एक दुईवटा केसहरू पनि हामीसँग छन्।
जसो यहाँहरूलाई जुन अन्तरिम संरक्षणात्मक आदेश जारी गर्न सक्ने जुन न्यायिक समितिको विशेषाधिकार पनि तोकेको छ, यो चाहिँ कस्तो हो, यो विषयमा पनि थोरै प्रश्न पारिदिनु न।
यो अन्तरिम संरक्षणात्मक आदेश भनेको अन्तिममा चाहिँ न्यायिक समितिले आफ्नो अधिकार प्रयोग गर्ने कुरा हो।
दोस्रो छ र सात जुन माथिको प्रकरण अघि यहाँले उल्लेख गर्नुभयो, छ नम्बर बुदा र सात नम्बर बुदा जुन ज्येष्ठ नागरिकको संरक्षण सम्बन्धी विवाद र नाबालक छोराछोरी वा पति पत्नी बीचको विवाद सम्बन्धी उजुरीमा न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐनको 2047 दफा 49 उपदफा बमोजिम अन्तरिम संरक्षणात्मक आदेश समेत जारी गर्न सक्ने व्यवस्था गरेको छ। यो विषय चाहिँ कस्ता कस्ता विषयहरूमा यसले गर्न सक्छ?
अब यसमा चाहिँ यो नाबालक छोराछोरी र त्यसपछि वृद्ध वृद्धाहरूको बिचमा चाहिँ यसमा चाहिँ कहीँनिर त्यो एउटा संरक्षण गर्ने अभिभावकत्व न्यायिक समितिमा पनि रहन्छ भन्ने हिसाबले यो अधिकार न्यायिक समितिलाई दिएको छ। र त्यसमा चाहिँ न्यायिक समितिले आफूले जिम्मामा राखेर त्यो कुरालाई चाहिँ उहाँहरूको पालन पोषणको लागि उहाँको जीविकोपार्जनको लागि यो किसिमको आदेश चाहिँ न्यायिक समितिले दिन सक्ने व्यवस्था चाहिँ यसमा राखेको छ। जस्तो यसमा चाहिँ पीडितलाई निज बसिआएको घरमा बसोबास गर्न दिन, खाना लाउन दिन, कुटपिट नगर्न तथा शिष्ट र सभ्य व्यवहार गर्नको निमित्त पनि यो आदेश चाहिँ न्यायिक समितिले दिन सक्नेछ। त्यसै गरी पीडितलाई शारीरिक वा मानसिक चोट पुगेको भएमा उपचार गराउनका लागि पनि न्यायिक समितिले त्यस्तो खालको आदेश दिन सक्नेछ। र पीडितलाई अलग रूपमा बसोबासको प्रबन्ध गर्नुपर्ने देखिएमा सोको व्यवस्था र त्यसरी अलग बस्दा निजको भरण पोषणको लागि उचित व्यवस्थापन गर्नको निमित्त पनि न्यायिक समितिले त्यो अन्तरिम संरक्षणात्मक आदेश दिन सक्नेछ। र पीडितलाई गाली गलौज गर्न, धम्की दिने वा असभ्य व्यवहार गर्ने कार्य नगर्न नगराउनका लागि पनि दिन सक्नेछ। र पीडितको हित र सुरक्षाको लागि अन्य आवश्यक र उपयुक्त कुराहरू जुन न्यायिक समितिले ठान्दछ त्यसका लागि चाहिँ अन्तरिम संरक्षणात्मक आदेश न्यायिक समितिले दिन सक्दछ।
यो न्यायिक समिति गठन भएर आजको दिनसम्म आइपुग्दा यहाँले जुन निरूपणको अधिकारको प्रयोग चाहिँ कतिको गर्नु भएको छ, यसको उदाहरण के छ?
अब निरूपणको अधिकारको प्रयोग चाहिँ हामीले ठ्याक्कै निरूपणको अधिकारको प्रयोग पनि हामीले गरेका छौँ होइन। अब कहीँनिर चाहिँ उहाँलाई कन्भिन्स गरेर गरेका छौँ, उहाँलाई चाहिँ भावनात्मक चोट नपुर्याइकन।
जस्तो उदाहरणको रूपमा चाहिँ कस्तो कस्तो सन्दर्भमा?
अब यो कहीँनिर सन्धि सात सिमानाको विषयमा हामीले त्यस्ता खालका कुराहरू गरेका छौँ, यहाँनिर त्यो पनि निरूपणको अधिकारभित्र पर्दछ। त्यसपछि बाटोघाटो परापूर्व बाटो मेरो नक्साभित्रको बाटो हो भनेर चाहिँ उहाँले दावी गर्दै गर्दाखेरि परापूर्व कालदेखि त्यो बाटो नै प्रयोग भइरहेको छ भने कसैको व्यक्तिको नाममा छ भनेर त्यसलाई बन्द गर्न सकिँदैन। लामो समयसम्म बाटो प्रयोग भएको कुराहरू यस्ता यी यावत विषयहरूमा हामीले निरूपण गरेका छौँ। तर उहाँहरूलाई विपक्षलाई चित्त नदुखाइकन उहाँलाई कन्भिन्स गरेर अनि उहाँ चाहिँ सहमति भएकै आधारमा हामीले गरेको हुनाले यसलाई मेलमिलापबाटै गराएका छौँ भन्ने हामीले त्यो हिसाबले दावी गरिरहेका छौँ।
हुन्छ, समय दिनुभयो यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
सिरदारजी यहाँलाई पनि धन्यवाद छ र विजय एफएम लगायत सम्पूर्ण टिमलाई चाहिँ न्यायिक समितिको संयोजकको तर्फबाट हार्दिक धन्यवाद छ।
भर्खरै यहाँले सुन्नुभयो न्यायिक समितिको अधिकार क्षेत्र अन्तर्गत निरूपण गर्न पाउने अधिकारका विषयमा न्यायिक समिति संयोजक एवं नगर उपप्रमुख विष्णु कुमारी कणेलसँग गरिएको कुराकानी। अब हामी कार्यक्रमको नियमित स्तम्भतर्फ आइपुगेका छौँ। अब पालो भएको छ कानूनी कुराको।
लिएर गरिएका जुन कुनै पनि घटना वा क्रियाकलापहरू जुन छन् ती सबै चाहिँ यौनजन्य अपराध अन्तर्गत चाहिँ पर्न सक्छ। विशेष गरी यौनजन्य हिंसामा एउटा पहिला मुलुकिन अनि चेलीबेटी बेच उठन ऐन, त्यसपछि घरेलु हिंसा लगायत कानुनहरू थिए, अहिले घरेलु हिंसा लगायतको ऐन चाहिँ छ र अरू ऐनहरूलाई चाहिँ समेटेर अहिले फौजदारी कार्यविधि फौजदारी संहिता र फौजदारी कार्यविधि संहितामा यसलाई समाहित गरिएको छ। विशेष गरी घरेलु हिंसासँग रिलेटेड चाहिँ यहाँ महिला या पुरुष दुवै हुन सक्छन्, दुवै जो पीडित पनि हुन सक्ने एउटा घरभित्रको पीडा भित्रको पीडित मानिन्छ भने अरू यौनजन्य हिंसामा यहाँ चाहिँ यहाँ के छ भने घरेलु हिंसामा यौनजन्य हिंसा पनि रहन्छ र अन्य हिंसा पनि रहन्छ, पुरुष महिला दुवै रहन्छन्। त्यसै गरी अर्को यहाँ अहिले हेर्ने भने बाल यौन दुराचार भन्छ, यसमा पनि महिला या पुरुष दुवै हुन सक्छ। यहाँ यौन दुराचारमा के छ भने कुनै पुरुषले या महिलाले कुनै बालबालिकालाई यौन दुरुपयोग गर्यो भने त्यो गर्ने या यौन दुरुपयोग गर्ने कार्यमा चाहिँ प्रयोग गर्यो भने अथवा त्यो खालको गतिविधिमा उसलाई संलग्न गरायो भने त्यो चिजलाई पनि यो दुराचार मानिन्छ भने अब अर्को त्यसपछिको के छ भने अब त्योभन्दा अलिक माथि हो भने अब त्यसपछि यो बलात्कार र त्यसपछि त्यसपछि मानव बेचबिखन लगायतका अपराधहरू छन्। अब यो रेप केसहरूमा हेर्ने हो भने चाहिँ रेप केसमा अवस्था अन्तरमा यो घरेलु हिंसामा चाहिँ जनरली के छ भने घरभित्रको अपराध भएको कारणले सकेसम्म मिलाउनु पर्छ र तिनीहरूलाई पारिवारिक मेल गराउन सकिन्छ भने मेल गराउने भन्ने खालको ऐनको मनसाय देखिन्छ। त्यसमा खासै बढी सजाय देखिँदैन भने बाल यौन दुराचारमा चाहिँ सजायको व्यवस्था छ। त्यसमा पनि घरेलु हिंसामा चाहिँ सजायको व्यवस्था नभएको चाहिँ होइन केही छ। अनि बाल यौन दुराचारमा पनि त्यो अवस्था अनुसार चाहिँ सजायको व्यवस्था देखिन्छ, 3 वर्षमा कैदको सजाय पनि देखिन्छ। भने रेप केसमा हेर्ने भने मान्छे पीडितको उमेर अवस्था र शारीरिक तथा मानसिक अवस्थालाई हेरेर 5 वर्षदेखि 20 वर्षसम्मको कैदको व्यवस्था गरेको छ। र त्यस्तै अब यो यौन दुराचारसँग नै नभए पनि एउटा लगभग त्योसँग रिलेटेड मानव बेचबिखन के छ भने यौन दुरुपयोगकै लागि यौन दुराचारकै लागि चाहिँ बेचबिखन हुने भएको कारणले गर्दाखेरि त्यो अवस्थामा पनि हेर्ने भने त्यसमा पनि मानव बेचबिखन भएको अवस्थामा 20 वर्षसम्मको कैद सजायको र त्यसपछि यौन दुराचारको अवस्थामा रेप केसमा र यो बेचिएकोमा पनि क्षतिपूर्तिको लगायतको व्यवस्था पनि हाम्रो हिजोकै सुन संस्कार छ हाम्रो अलिक एउटा त्यो संस्कारमा चाहिँ अझै पनि त्यस्तो फुलेर कमै आउँछन्। केही के छ भने म बाहिर गएँ भने म नै पीडित हुन्छु कि भन्ने खालको त्यो हाम्रो मनोभावना छ, त्यो सामाजिक संस्कार छ। त्यसैले सबै चाहिँ खुलेर आउन सक्छन्। तथापि के छ भने अहिले त्यो अब सामाजिक सञ्जालका कुराहरूले हाम्रो यो मिडिया लगायतका चिजहरू केही चेतनाको स्तरले गर्दा पनि अचेल चाहिँ केही अलि आउने चलन चाहिँ बढेको छ। घटना केही चिज चाहिँ हो सामाजिक सञ्जालको कारणले केही घटनाहरू त्योमा सबै चिजहरू के छ भने नेटवर्क माध्यमहरूबाट साना बच्चाहरूमा पनि पहुँच हुने भएको कारणले केही बढेको कुरा चाहिँ सत्य हो होइन। तर त्यसमा त्यसले अर्को बाटो हेर्ने भने त्यसले चाहिँ त्यो घटनालाई उजागर गर्नलाई पनि त्यति नै सहयोग चाहिँ गरेको छ। जनरली हाम्रो कन्सेप्ट हेर्ने हो भने बाल यौन दुराचारमा चाहिँ महिला पुरुष दुवै खालकोलाई देखिन्छ, घरेलु हिंसामा पनि दुवैलाई देखिन्छ त्यसलाई समेटेको देखिन्छ कन्सेप्टमा। तर रेप केसमा चाहिँ देखिँदैन, रेप केसमा चाहिँ लेडिज मात्रै पीडित हुन्छ भन्ने खालको हाम्रो मानसिकता हाम्रो कन्सेप्ट छ अहिलेसम्म। र बाल यौन दुराचारको हकमा हेर्ने भने हामीले हेरेका पनि छौँ, हामीले अनुभव पनि गरेका छौँ। त्यसमा पुरुषबाट पुरुष पीडित अथवा पुरुषबाट चाहिँ महिला के अरे पुरुषबाट पुरुष पीडित अथवा पुरुषबाट महिला पीडित दुवै खालको चाहिँ देखिन्छन्। जनरली के छ भने अनुपातिक रूपमा हेर्ने भने महिलाको चाहिँ देखिन्छन्, पुरुषका चाहिँ एकाध मात्र देखिन्छन् है। पछि होइन मैले देखाएको के छ भने यो घटना बढेको भन्दा पनि चेतनाको स्तर बढेको हो र यो मानिसमा के छ भने त्यो लुगाउने भन्दा पनि बाहिर एक्सपोज गर्नुपर्छ भन्ने चिज चाहिँ बढेको भन्ने लाग्छ मलाई। चाहिँ घरेलु हिंसाको सवालमा भने चाहिँ जिल्ला प्रहरी कार्यालय अथवा कुनै स्थानीय नजिकको प्रहरी कार्यालय अथवा स्थानीय वडा कार्यालयमा वा महिला तथा बालबालिका कार्यालयमा पनि दिन पाइन्छ घरेलु हिंसाको सवालमा। भने बलात्कारकै सवालमा चाहिँ नजिकको प्रहरी कार्यालयमा कुनै जुन कुनै प्रहरी कार्यालयमा दियो भने त्यसपछि त्यहाँबाट अरू फर्दर प्रक्रियाहरू चाहिँ अगाडि बढ्छ, त्यसरी बनाउन सकिन्छ। यौनजन्य हिंसा चाहिँ विशेष गरी बढी घर परिवार वा इष्टमित्र थिए छरछिमेक नजिकै तिनजनाको नाता सम्बन्धकै व्यक्तिहरूबाट वा आफ्नो नजिकको व्यक्तिहरूबाट बढी हुने भएको कारणले गर्दाखेरि त्यो चिजमै बढी सजग हुनुपर्ने देखिन्छ। र यस्ता घटनाहरू के छ भने वास्तवमा केही चिजहरू चाहिँ आफ्नो दुईको सहमतिमा हुने र पछि घटनाहरू बाहिर आउने प्रचलन पनि बढी छ। त्यो चिज चाहिँ त्यो बाहेक पनि अवस्थामा चाहिँ वास्तवमा यस्ता घटनाहरू जुन छन् ती घटनाहरूलाई चाहिँ दबाएर राख्नुभन्दा ती घटनाहरूलाई चाहिँ बाहिर लिएर आएर त्यसलाई परिचित गर्नैपर्छ। अरू के छ भने भोलि अर्को व्यक्ति दुर्घटनामा नपरोस् भनेर त्यो चिजलाई बाहिर ल्याउनु नै त्यो चाहिँ हाम्रो सबैको चाहिँ कर्तव्य हो भन्ने लाग्छ मलाई। चाहिँ
कानुनी कुराका लागि अधिवक्ता खगराज कणेलाई धन्यवाद। सामुदायिक रेडियो विजय एफएम 101.6 कार्यक्रम न्यायिक डबली यहाँले सुनिरहनु भएको छ। हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौं। न्यायिक डबली कार्यक्रम हरेक शनिबार यसै समयमा प्रसारण हुने गर्छ। अर्को शनिबार न्यायिक पाटोमा फरक विषय र प्रसंगका साथमा उपस्थित हुनेछौ। तबसम्मका लागि प्राविधिक साथी हरि सुवेदी एवं न्यायिक डबलीको सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै म श्रीधर उपाध्याय बिदा हुन्छु। नमस्कार।